नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np/ विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। रेडियो भिजनको भिजन खबरमा हरेक सोमबार बिहान हामीले अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा अर्जुनधारा खबर प्रसारण गर्ने गरेका छौँ र हरेक महिनाको अन्तिम सोमबार हामीले नगर प्रमुख हरिकुमार राणासँग अर्जुनधारा खबरमा हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने गरेका छौँ। अहिले अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राणा हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आउँदै हुनुहुन्छ र उहाँसँग हामी अर्जुनधारा नगर क्षेत्रमा भइरहेका कामका बारेमा कुराकानी गर्नेछौँ। मेयर हरिकुमार राणासँग सम्पर्कका लागि हाम्रो प्राविधिक मित्र कविता श्रेष्ठले सम्पर्कको प्रयास गरिरहनु भएको छ। अहिले हामी असारको अन्त्यमा छौँ, चालु आर्थिक वर्ष को अन्त्यमा छौँ। आज असारको 29 गते चालु आर्थिक वर्षका विकास निर्माणका कामहरू अर्जुनधारा नगर क्षेत्रमा के भए र आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट पारित भइसकेको छ, के कामहरू आगामी आर्थिक वर्षमा हुँदैछन् भन्ने सन्दर्भमा आजको अङ्कमा हामी कुराकानी गर्नेछौँ। अहिलेसम्म कोरोना भाइरस COVID-19 विश्वभरि महामारीका रूपमा फैलिएको छ र COVID-19 को महामारीका कारण हामीले यो कार्यक्रमलाई प्रत्यक्ष कुराकानीमा लिएर गएका छौँ र प्रत्यक्ष कुराकानीका लागि मेयर साहब हाम्रो सम्पर्कमा जोडिसक्नु भएको छ र अर्जुनधारा नगर क्षेत्रमा भएका कामका बारेमा उहाँसँग कुराकानी गर्नेछौँ। मेयर साहब, यहाँलाई हार्दिक स्वागत छ हेलो मेयरमा।
धन्यवाद, नमस्कार।
मेयर साहब, अब आजको कुरो गर्दा हिजोको कुराबाट सुरु गरौँ न। हिजो यहाँहरूले चाहिँ पूर्ण खोपयुक्त नगरपालिका हामी अर्जुनधारालाई बनाउँछौँ भनेर भन्दै हुनुहुन्थ्यो, के गर्नुभयो, कसरी बनाउँदै हुनुहुन्छ?
हजुर, धन्यवाद। यो रेडियो लोकप्रिय रेडियो भिजन सुनिराख्नुहुने सम्पूर्ण श्रोतामा म हार्दिक अभिवादन नमस्कार व्यक्त गर्न चाहन्छु। हिजो मात्रै हामीले चाहिँ पूर्ण खोपको नगर लाई भएको घोषणा गर्न सफल भएका छौँ। यो चाहिँ खास गरिकन 11 प्रकारका चाहिँ सरुवा रोगहरू, सङ्क्रमण हुने रोगहरूलाई 7 प्रकारको खोपबाट अब चाहिँ नानी जन्मेको 15 दिनदेखि झन्डै 22-25 महिनासम्ममा यसलाई प्रयोग गरिसक्नुपर्ने रहेछ। यसमा महत्त्वपूर्ण भूमिका हिजोदेखि महिला स्वास्थ्य स्वयंसेविका चाहिँ दिदीबहिनीहरूको रहेको छ। अहिले नगरपालिकामा विभिन्न वडामा स्वास्थ्य चाहिँ यो खोप केन्द्रहरू निर्माण गर्दै गइसकिसकेपछि अझ सहजतापूर्वक सबै नानीहरूलाई चाहिँ खोप लगाएर पूर्ण भएको कुरो, त्यसको तथ्याङ्क प्राप्त भएपछि वडाबाट चाहिँ हामीलाई प्रमाणित भएर सूचीकृत हुन्छ। त्यो सूचीकृत भइसकेपछि हामी नगरपालिकामा पनि स्वास्थ्य संयोजक अनि हामीहरू बसेर छलफल गरेर डक्टरहरू, स्वयंसेविका चाहिँ महिला साथीहरूसँग बसेर छलफल गरिसकेपछि अनि त्यस पछाडि विधिवत रूपबाट जिल्ला जनस्वास्थ्यको प्रमुख अनि नगरपालिकाको हामी अनि जनस्वास्थ्य त्योमा चाहिँ स्वयंसेविका महिला साथीहरू र विभिन्न वडाका प्रतिनिधिमूलक स्वास्थ्य कर्मी साथीहरूलाई राखेर, पत्रकार साथीहरूलाई राखेर गऱ्यौँ। यो चाहिँ भौतिक दूरीको उसलाई व्यवस्थापन हुने गरी हामीले यो ढङ्गले चाहिँ हिजो पूर्ण खोपको घोषणा यो ढङ्गले गरिएको हो।
मेयर साहब, अब हामी यो चालु आर्थिक वर्षको अन्तिममा, अब 2 दिन मात्रै हामीसित बाँकी छन्, सबै कामहरू चालु आर्थिक वर्षमा के गऱ्यौँ भन्ने गरीको यहाँहरूले सम्भवतः समीक्षा पनि गरिसक्नुभयो। अब सबै त बिल भरपाई खर्चकै कुरा, भौचरकै कुरा त आइपुगेको छैन, होइन? काटिएका बिल पनि असार क्यारे साउन 25 साटिन्छन्, होइन? ती गरेका कुरा त बाँकी नै छन्, तर पनि ओभरअल कामको अवस्था हेर्दा चाहिँ चालु आर्थिक वर्षमा यो COVID-19 कारण ठ्याक्कै विकासको काम गर्ने बेलामा यहाँहरूले अत्यन्तै महत्त्वपूर्ण काम सुरु गर्नुभएको थियो, चाहिँ पर्यटनसँग रिलेटेड कामहरू ठ्याक्कै अन्तिममा आइसकेपछि यो कोभिडको चाहिँ महामारी आइलाग्यो। यो चालु आर्थिक वर्षमा के काम सम्पन्न गर्न सकियो, के गर्न सकिएन, अवस्था के रह्यो, के समीक्षा गर्नुभएको छ मेयर साहब?
धन्यवाद छ। यो वर्ष हामीले थालेको काम करिब 57-58 60% जति सम्पन्न गर्न सक्यौँ, करिब करिब 40-42% जति हामीले चाहिँ यसलाई सरकै आगामी वर्षमा सार्नुपर्ने अवस्था पनि बन्न गयो, हामीले सम्पन्न गर्न सकेनौँ। सम्पन्न गर्न नसक्नुको पछाडि दुईवटा कारण रह्यो। एउटा कारण लकडाउनको कारणले गर्दाखेरि सुरुकै बेलामा निर्माणको कामहरूलाई शुद्ध हामीले रोक्नुपर्ने अवस्था सिर्जना भएपछि एउटा काम कारण त्यो पर्न गयो। दोस्रो कारण लकडाउनको कारणले राजस्व सङ्कलनमा अलिकति असन्तुलन आएपछि राजस्व बाँडफाँडको शीर्षकबाट हामीलाई प्राप्त हुने सङ्घ प्रदेशको रकम समयमा प्राप्त हुन नसक्नु, यो दुईवटा कारणले गर्दाखेरि हामीले चाहिँ यसपालिको कामहरूलाई पनि निरन्तरता दिने गरी आगामी वर्षमा सम्पन्न गर्ने गरी हामीले अगाडि सारेका छौँ र केही कामहरू चाहिँ पहिलो नम्बरको पहिलो पुदाको कामलाई चाहिँ हामीले बोर्डले 3 महिनाको म्याद थप गरेर जब निर्माणको काम सुरु भयो पछि आएर जेठदेखि निर्माणको कामहरू सुरु हुने भएपछि अब त्यसलाई सम्पन्न गर्नुको निम्ति चाहिँ 3 महिना साउन भदौ असोजसम्ममा चाहिँ सम्पन्न गर्नुपर्छ यो चालु वर्षको कामहरू भनेर हामीले बोर्डबाट निर्णय गरेर हामीले आन्तरिक रूपबाट विनियोजन गरेका योजनाहरूलाई यो ढङ्गले पठाएको छौँ। अनि सङ्घ र प्रदेशबाट प्राप्त योजनाहरूको सवालमा पनि कम्तीमा समय तपाईँहरूले व्यवस्थापन गरिदिनुपर्छ भनेर हाम्रो नगरपालिका सङ्घ मार्फत सूचित गरेर हामीले सरकारको ध्यानाकर्षण सङ्घ प्रदेश सरकारको चाहिँ ध्यानाकर्षण गराउनको निम्ति हामीले त्यो सूचना चाहिँ जानकारी चाहिँ गरिसकेको छौँ। यो ढङ्गले चाहिँ हाम्रो काममा अलिकति चाहिँ प्राविधिक समस्या उत्पन्न भयो। पर्यावरणको सवालमा हामीले जुन ढङ्गले काम गर्दैछौँ यो कुरा निरन्तर कायम रहन्छ। हाम्रो नगर कृषि पछाडिको दोस्रो चाहिँ प्रचुर सम्भावना आम्दानीको अतिरिक्त आम्दानीको पर्यापर्यटन नै भएको हुँदा पर्यापर्यटनलाई पनि व्यवस्थापन गर्ने गरी हामीले योजनाबद्ध ढङ्गबाट अगाडि बढ्ने पक्षमा हामी आगामी वर्ष पनि मानसिक रूपबाट तयारी छौँ।
भनेपछि जहिले चाहिँ यो अलिक कोरोना भाइरसको महामारी कम हुन्छ त्यो पछाडि भनेको चाहिँ पर्यटकको क्षेत्रले पनि प्राथमिकताका साथ काम पाउँछ।
हजुर, पूर्वाधारको कामहरू निर्माणको कामहरू हामी बाँकी रहेका कामहरूलाई हामी क्रमशः गर्दै अगाडि बढाउँछौँ।
मेयर साहब, यहाँको चाहिँ हामीले चालु आर्थिक वर्षको पनि कुरा गऱ्यौँ, आगामी आर्थिक वर्षको नीति कार्यक्रम बजेट यहाँहरूको आइसकेको छ, केलाई प्राथमिकता दिएर कसरी अगाडि जाने आउँदो वर्षमा भन्ने सोच्नु भएको छ?
हामीलाई खास गरिकन प्राथमिकताको निम्ति हामीलाई चाहिँ यो स्थानीय तह सञ्चालन ऐन 2074 नै निर्दिष्ट गरेको छ। जम्मा 5 शीर्षकमा चाहिँ हामीले गरिनुपर्ने कामहरूलाई सूत्रबद्ध गरेको छ। तर रकम चाहिँ कुनमा अलिक बढी राख्ने, कुनलाई चाहिँ अलिकति ओझेलमा पार्ने भन्ने कुरा मात्रै हो। हरदर हामीले आर्थिक विकास समिति अनि सामाजिक अनि भौतिक पूर्वाधार अनि विपद अनि सुशासन तथा मानव संसाधन यो 5 शीर्षकमा हुन्छ। हामीले यसपटक आर्थिक विकास समितिलाई अलिकति प्राथमिकता राखेका छौँ। आर्थिक विकास समितिमा चाहिँ कृषि, पशुपन्छी, उद्योग, परापर्यटन, वाणिज्य यो पर्छ। अनि दोस्रो प्राथमिकतामा हामीले सामाजिकलाई नै राखेका छौँ। गत वर्ष पूर्वाधारलाई प्राथमिकतामा राखेका थियौँ। अनि यसपटक दोस्रो भनेको यो जनस्वास्थ्य, शिक्षा अनि खेलकुद र यो कला सङ्गीतलाई पनि हामीले राखेको छौँ। सधैँभरि यस्तो नहोला, अलिक खकुलो होला भन्ने सोच बनाएर तेस्रो प्राथमिकतामा हाम्रो विपद छ। फेरि विपद चाहिँ अब यो खोलै खोलाले बेरिएको पनि छ, कोभिडले पनि हामीलाई आक्रमण गरिरहेको छ। कोभिडलाई चाहिँ हामीले जनस्वास्थ्य, यो चाहिँ सामाजिक र यो विपद दुईपट्टिबाट चाहिँ टाइअप गरेर राखेका छौँ। अनि चौथो भनेको हामीले पूर्वाधारलाई राखेका छौँ। पूर्वाधारको गत वर्ष बाँकी रहेको अधुरो कामहरू पनि पूर्वाधारसँगै सम्बन्धित भएको हुँदाखेरि अब यसपटक चाहिँ पूर्वाधारको काम गत वर्षको लागि निरन्तरता र केही योजनाहरू चाहिँ फरक ढङ्गले गर्ने भनेर हामीले पूर्वाधारलाई राखेका छौँ। पाँचौँ उसमा चाहिँ अन्तिममा चाहिँ हामीले सुशासन र यो चाहिँ मानव संसाधन सार्वजनिक क्षमता विकासलाई यो ढङ्गले चाहिँ व्यवस्थित गरेर हामीले राखेको छौँ सर यसपालि।
यो मेयर साहब यहाँको चाहिँ अत्यन्तै प्राथमिकताको क्षेत्र कृषि र पशुपक्षी होइन, त्यसमा पनि अझ अर्ग्यानिक चाहिँ उत्पादन गरौँ भन्ने गरेको कुरामा यहाँले राखिरहनु भएको छ। आउँदो वर्षका लागि कृषि र पशुपक्षीका क्षेत्रमा के कस्ता कामहरू हुन्छन् मेयर साहब?
हामीले आउँदो वर्ष चाहिँ कृषिमा कम्तीमा यो हाम्रो जरुवाहरूलाई संरक्षण गर्ने, पानीको जरुवाहरूलाई मुहानहरूलाई संरक्षण गर्ने, प्राकृतिक कुलोहरूलाई नै हामीले सकेसम्म प्रयोगमा ल्याउने कोसिस गर्ने, अनि भरसक डिप बोरिङहरूमा हामी चाहिँ त्यस्तो साह्रो नजाने तर उपाय नचल्ने ठाउँमा चाहिँ जहाँ चाहिँ पानीको सम्भावना, कुलोको सम्भावना, प्राकृतिक कुलोको सम्भावना नभएको ठाउँमा मात्रै हामी चाहिँ यो डिप बोरिङ या ट्युबवेल बोरिङ या इनार बोरिङ गरेर अगाडि बढ्ने भन्ने हाम्रो लक्ष्य छ। दोस्रो यो कृषि उत्पादनको सवालमा, अनि चाहिँ यो नगदे बालीहरू तरकारीहरूलाई अलिक व्यवस्थित गरेर अगाडि बढाउने, सबै सहकारीहरूलाई सङ्गठित गर्ने, सहकारीले उत्पादनमा कृषि समूह र जनतालाई नेतृत्व गरेर कृषि उत्पादनमा विकास गर्ने, अनि 11 वार्डमा 55 टोल छ, 55 टोलमा सहकारीसँग टाइअप भएर लोकल कुखुराको हब बना अर्जनधारालाई बनाएर अगाडि लाने कोसिस गर्ने, अनि परम्परादेखि पालिआएका तर व्यवस्थितसँगले बङ्गुरहरू बाख्राहरूको पालनलाई पनि व्यवस्थापन गर्ने, दुधजन्य वस्तुको उत्पादनको दिशातिर पनि त्यसरी नै प्राथमिकतामा राखेर बिस्तारीसँगले चाहिँ दुग्ध विकास क्षेत्रहरूको गत वर्ष 2 लिएको थियौँ, यस वर्ष 2 र 1 छनौट गरेको थियौँ र आगामी वर्ष 2 र 1 चाहिँ व्यवस्थित बनाउँदै उहाँहरूलाई चाहिँ आत्मनिर्भर बनाउँदै, अनि 9 र 10 चाहिँ दुग्ध विकासको चाहिँ क्षेत्रलाई छनौट गरेर लाने, लोकल कुखुरा चाहिँ 11 वडामा लाने तर दुग्ध विकास यसरी जान्छ, गत वर्ष 2 यसपालि 1 अब आगुङ 9 र 10 यसरी विकास गर्दै अगाडि बढाएर लिएर जाने, अनि त्यस पछाडि यो बाख्राको सवालमा चाहिँ हामीले 1 र 2 सुरु गरेको थियौँ, यसपालि हामीले 3 पनि व्यवस्थापन गरेर अलिकति अगाडि बढायौँ। यो पनि हामी सहकारी र विभिन्न दातृ संस्थाहरूसँग चाहिँ समन्वय गरेरै मिलाएर अगाडि लिएर जाने दिशातिर हामी यो बाख्राको सवालमा लागेको छौँ। बङ्गुरमा हामीहरू व्यवस्थितसँगले लागिएको थिएन, बङ्गुरलाई पनि व्यवस्थित बनाउँदै अगाडि बनाएर लिएर जानुपर्छ भन्ने गरिकनको हामीले सोच बनाएर अगाडि जान खोजिरहेको छौँ। यसको अतिरिक्त हाम्रो नगरमा भएका चाहिँ नगदे बालीमा खास गरिकन उखु बाली, नगदे बालीमा टुपाडी, अनि यो रबरहरूलाई पनि समुचित व्यवस्थापन गर्दै अगाडि बढाएर लिएर जानुपर्छ र किसानलाई उत्पादन गर्ने मात्रै होइन, उत्पादन गरिसकेको वस्तुलाई किसानहरूले प्रशोधनको पहुँच पनि सहज ढङ्गमा पुर्याउन सक्ने र उत्पादित प्रशोधित वस्तुहरू चाहिँ बजारमा पुर्याएर त्यसबाट प्राप्त हुने चाहिँ मुनाफाहरू पनि किसानले इन्सेन्टिभको रूपमा मुनाफाको रूपमा चाहिँ पाउने, बोनसको रूपमा पाउने वातावरण बनाएर लिएर जानुपर्छ भन्ने उद्देश्यको साथ कृषि क्षेत्रलाई हामीले अगाडि बढाउन चाहिँ यसपटक कोसिस गरिरहेका छौँ। हामीले यो नीति हामीले पासै पास पारितै गरिसकेका छौँ।
मेयर साहब अघि यहाँले कुरा पनि गर्नुभयो, अहिले मनसुन सुरु पनि भएको छ, खोलाले जेलिएको छ अर्जुनधारा नगरपालिका, यो अहिले पूर्व तयारीका रूपमा बाढीको डुबान कटानबाट चाहिँ बस्नका लागि आवश्यक तयारीहरूका कारण पूर्व तयारीका कामहरू कतिको अगाडि बढेको छ, कसरी काम गर्दै हुनुहुन्छ?
हामीले यो नगरपालिकामा प्रविष्ट गरिसकिसकेपछि यो समस्यालाई समाधान गर्नुको निम्ति दोस्रो सालबाट भनौँ न 75-76 हामीले हेऱ्यौँ अनि 75-76 हामीले चाहिँ तारजालीहरूको व्यवस्थापन यो बिरिङ खोलादेखि उँभो जहाँ चाहिँ ढुङ्गा बगेर आउँछ त्यो एरियामा तारजाली र ढुङ्गाको व्यवस्थापन गर्नुपर्ने, त्यहाँदेखि उँधो जहाँ चाहिँ पानी मात्रै बगेर आउँछ बलौटा आउँछ त्यहाँ चाहिँ यो नेटको जाली र त्यो बोराहरूले व्यवस्थापन गर्नुपर्ने भनेर हामीले अगाडि बढाउने कोसिस गऱ्यौँ गत वर्ष अनि यस वर्ष पनि, अनि यसरी बढाउनु थालिसकेपछि निकै कामहरू चाहिँ अगाडि बढ्यो। राष्ट्रपति चुरेबाट प्राप्त रकमलाई पनि हामीले चाहिँ त्यो त्यसरी नै खोलाको किनारहरूमा प्रयोग गऱ्यौँ अनि सङ्घ सरकारबाट प्राप्त सशस्त्र को चाहिँ सशस्त्र अरे समपूरक कोष हामीले र उहाँहरूको बिचमा राखेर मिलाएर गर्ने रकमलाई पनि हामीले त्यो लगायौँ, तर 1 करोडभन्दा बढी भएको कारणले गर्दाखेरि हामी ठेका प्रक्रियामा जानु पर्यो। ठेका प्रक्रियामा जानको निम्ति अलिकति चाहिँ सुरुको अवस्थामा त्यो पैसालाई चाहिँ ढुङ्गाहरू कलेक्सन गरेर तारजालीहरू एउटा उत्सव जस्तो बनाएर चाहिँ सशस्त्र जनपथ नेपाली सेना अनि स्वयंसेवक भएर चाहिँ बान्नुपर्छ भन्ने चाहिँ योजना बनाउँदैथ्यौँ। त्यसको लगिङ सेटिङ छलफल हुँदै थियो, ठ्याक्कैसँगले चाहिँ प्राविधिक समस्या सङ्कट उत्पन्न भएर त्यो काम गर्न सकिएन र ठेकामा हामीले चाहिँ लगाएको छौँ। त्यसो भएपछि त्यसले पनि क्रमशः नियन्त्रण गर्दै व्यवस्थित गर्दै जान्छ अनि हामीले चेकड्यामको परिकल्पना गरेर त्यसबाट सिँचाइ गराउने वातावरण बनाउनको निम्ति चाहिँ हामीले जिल्ला सिँचाइ प्रदेशको मातहतमा जो छ अहिले झापाको जिल्ला सिँचाइ मार्फत हामीले प्रदेश सरकारमा पठाइसकेको छौँ, तर यो नयाँ कार्यक्रम भएकोले गर्दाखेरि उहाँहरूले यसलाई सम्बोधन गरेर चाहिँ अगाडि बढाउने भन्ने विश्वस्त आश्वासन हामीले पाएको छौँ। तर अब कार्यक्रममा चाहिँ ठ्याक्कै अब समेटिन बाँकी होला जस्तो मलाई चाहिँ लागेको छ। अस्ति चाहिँ जुन निस्केको थियो हुनुपर्थ्यो त्यसमा चाहिँ अब साह्रै भेटिहालिएको छैन, तर प्रदेशको छलफल जारी छ, त्यो चाहिँ समेटिन्छ होला भन्ने विश्वास छ। त्यो भयो भने सिँचाइको निम्ति करिब करिब वडा नम्बर 1 र सिमाना मिल्ने वडा नम्बर 7 बिरिङदेखि पश्चिमपट्टि ट्याङटिङदेखि पूर्वपट्टि वडा नम्बर 1 वडा नम्बर 7 वडा नम्बर 4 यसले चाहिँ समेट्छ। समेट्यो भने करिब करिब 3,000-3,500 सिँचाइ हुन्छ अनि त्यहाँ चेक ड्याम भयो भनेदेखि अर्जुन धारा खुजनाबारी भनेर चाहिँ एउटा ठुलो खानेपानीको प्रोजेक्ट छ, त्यो प्रोजेक्टको पनि संरक्षण हुन्छ। अनि तेस्रो फाइदा भनेको चाहिँ केही आरबिएमहरू पनि कलेक्सन हुन्छन्, बर्खाको बेलामा बगेर आउने आरबिएमहरू पनि कलेक्सन हुन्छन्। यो ढङ्गले चाहिँ अगाडि बढाइयो भनेदेखि त्यसको भारले पनि दायाँ बायाँ काट्न नियन्त्रण गर्छ। हामीले नगरपालिकाबाट ठेक्का लगाउँदाखेरि जुन खोलामा 2 पिल्लर ओल्लो छेउ पल्लो छेउ 1-2-3 खण्ड बनाएर 2 खण्डबाट मात्रै झिक्नुपर्छ भन्ने चाहिँ सन्देश प्रवाह गरेपछि पोहोरको साल हामीले ठेक्का त लाउन सकेनौँ, तर उत्खनन गर्दाखेरि 1/3 भागमा उत्खनन भएन। उत्खनन नभइसकेपछि यसको चाहिँ सन्देश जग्गावाला दाजुभाइ दिदीबहिनीहरूले बुझ्न थाल्यो, वास्तवमा 1/3 खनेन भने साह्रै छेउ किनारमा कटान नहुने रहेछ, तर बिचमा चाहिँ उत्खनन गर्न दिनुपर्ने रहेछ। यसपालि ठेक्का नलागेर उत्खनन गर्न सकिएन, उत्खनन गर्न नसकिसकेपछि जहाँ जहाँ उत्खनित भएको थियो गत वर्ष त्यहाँ सहज ढङ्गबाट खोला बगेर गयो, यसपालि उत्खनन नभएको कारणले गर्दाखेरि चाहिँ केही छेउ किनारहरूमा चाहिँ कटान लागेको भनेर चाहिँ फाटफुट्ट सुन्नमा आएको छ। त्यसले गर्दाखेरि खोलालाई नियन्त्रण गर्नुको निम्ति कृत्रिमबाट तारजाली या जैविक वाल पर्खाल या कंक्रीटको चाहिँ पर्खाल यो चाहिँ कृत्रिम ढङ्गबाट गर्ने र प्राकृतिकै ढङ्गबाट भनेको चाहिँ उसको ओल्लो किनार र पल्लो किनारको भागलाई नछुएर बिचको भागबाट मात्रै हामीले चाहिँ निकालिदिने र त्यहाँ चाहिँ गहिरो बनाइदिने हो भनेदेखि त्यहाँबाट चाहिँ साह्रै दायाँ बायाँ किनार नकात्तरो छ भन्ने जस्तो पर्न गएको छ। जहाँ उत्खनन भएको छैन भएको थिएन त्यसरी त्यति बेला चाहिँ जति दायाँ बायाँ कटान हुन्थ्यो त्यस्तो चाहिँ नभएको कुरो अहिले भर्खरै मात्रै मैले आज जिल्ला विपदको चाहिँ बैठक बस्ने भन्ने सूचना भएकोले गर्दाखेरि मैले वडा नम्बर एकदेखि सात नम्बरसम्मको वडा अध्यक्षज्यूहरूसँग सम्पर्क गर्दै थिएँ कस्तो छ अवस्था के छ अवस्था भन्दाखेरि साह्रै त्यस्तो छैन तर जहाँ हामीले उत्खनन गरिएको थिएन अब चुरेको छेउछेउमा पर्नेपट्टि चाहिँ अलिकति राते गाँजाबारी नेते चाहिँ पट्टि चाहिँ अलिकति अप्ठ्यारो छ। अब सुखानीको चाहिँ अब बालुवा मात्रै हुन्छ त्यहाँ गिटी हुँदैन त्यतातिर चाहिँ उत्खनन नै हुँदैन सुखानीले चाहिँ अलिकति दुःख दिनु खोजेको छ। दही जोडामा पनि उत्खनन हुँदैन बालुवै मात्रै हुन्छ सिधै बगेर जान्छ यो ढङ्गको चाहिँ कुरा भएको छ र हामीले पनि आन्तरिक तयारी विपदको निम्ति चाहिँ करिब करिब 15 लाख जतिको तारजालीहरू वितरण गरिसकेको छौँ। हामीले यो झन्डै जेठदेखि मात्रै त्योभन्दा अगाडि पनि हामीले तारजालीहरू चाहिँ बनाएर वितरण गर्दै गर्दै ढुङ्गालाई ढुङ्गा लगाएर बान्न लगाउँदै गरिएको छ। जहाँसम्म हुन्छ जनतामा चेतना सचेतनाको प्रवाह हुँदै गयो भनेदेखि छेउ किनार ओल्लो पल्लो छेउ नछुने बिचबाट मात्रै उत्खनन गरेर लिएर जाने खालको अवस्था बन्यो भने नदीले जमिनहरू चाहिँ नम्बरी जमिनहरू चाहिँ कटान गर्ने कुरामा नियन्त्रित हुन्छ। तर तपाईँलाई भनौँ यो वैशाखको भेलमै हाम्रो एकजना साथी वार्ड नम्बर 2 साथीलाई चाहिँ त्यति बेला सूचना पनि भयो त्यो नेटे खोलाले चाहिँ बगाइदिएको थियो
हजुर।
अहिले चाहिँ त्यस्तो भएको छैन घरहरू कुनै व्यक्तिहरू चौपायाहरू त्यस्तो भएको छैन बरु एउटा एकल हात्ती छ गणेशमानजी गणेशमानजीले चाहिँ हाम्रो वडा अध्यक्षजी वार्ड नम्बर 4 दुर्गा दाहालजीको घरको झ्यालको सिसालाई चाहिँ यसो चाहिँ छुने हुँदाखेरि सिसा फुटेछ
हजुर
अनि एउटा छिमेकीको घरको लाछी तानिदिएछ भन्ने कुरा चाहिँ सुन्यो। हामीलाई चाहिँ बर्सातले खोलाले अनि चाहिँ बाह्रै मास भने जस्तो चाहिँ गणेशमानजीले चाहिँ बरु हामीलाई पेलेको छ। यो अहिले 4 दही झोडा क्षेत्रमा चाहिँ यो चाहिँ उसको अहिले डुलघुम भइराखेको कुरो चाहिँ म यो कार्यक्रम मार्फत सूचना पनि गर्न चाहन्छु। यसलाई नियन्त्रण र व्यवस्थापन गर्न स्थानीय तहको बुताले मात्र भ्याउँदैन प्रदेशको बुताले कतिको भ्याउने हो सङ्घको बुताले सङ्घ प्रदेश र स्थानीय तहको चाहिँ एउटा समन्वयबाट यसलाई कि कतै हाम्रो आरक्षित क्षेत्रमा लगेर राख्नु पर्यो नभए नयाँ यो चाहिँ आरक्षण क्षेत्र घोषणा गरेर यो जङ्गली गणेशमानलाई चाहिँ जङ्गलमै रमाउने वातावरण बनाउनु पर्यो गाउँ गाउँमा पस्ने कुराको अन्त्य गर्नु पर्यो कि जङ्गलको छेउमा भएका बस्तीहरूलाई सहरतिर सार्नको निम्ति स्थानीय तह प्रदेश र सङ्घको समन्वयबाट समुचित व्यवस्थापन गर्नु पर्यो अन्यथा चाहिँ पीडा व्यथा कुण्ठा मात्रै सुन्ने सुनाउने भोग्ने बिहोर्ने भन्दा अर्को कुरा नहोला कि जस्तो मलाई चाहिँ लागेको छ सर।
मेयर साहब हामीले चाहिँ यहाँले प्रकोपको त अवस्थाका बारेमा पनि सबै चित्रण गर्नुभएको छ अब अर्जुनधारा नगरपालिकामा यहाँहरू निर्वाचित भएको 3 अस्ति असार 14 पुग्यो होइन हिजो चुनावमा यहाँहरूले चाहिँ जनता का में मत मांग जी रह जाइ रहता घोषणा पत्र लाभ हमी निर्वाचित भैया यही काम करी मत दिन भाथ्यो यो अब त अर्धवार्षिक आदि समय भाग बढ़ी सकि सके समीक्षा करने बेला आगे यो बजेट आँदो बजेट दुईटा बजेट यहाँ लिया हिजो जनतासंग कर प्रतिबद्धता हमी चाह पांच वर्ष को कार्यकाल में हिजो यो करा गये भन्न सकिने गरीको ठाउँमा पुगियो के छ यहाँले आफैले आफ्नो बारेमा समीक्षा गर्नु पर्दाखेरि चाहिँ
धन्यवाद छ आत्मसमीक्षा पनि गर्नुपर्छ घोषणाको पनि समीक्षा गर्नुपर्छ हामीले पार्टीमा घोषणा पत्रको बारेमा बृहत्तर छलफल गरिएको छ हामीले गर्न सक्ने भनेको पूर्वाधारसँग सम्बन्धित विकासहरू अनि यो मानव सुशासन को संबंध में अनि विपदलाई यो सबै हामीहरु चाहिँ स्थानीय प्रदेश र संघ सहकार्यमा सहकारितामा र चाहिँ समन्वयमा गरिनुपर्ने कामहरु हुँदो रहेछ हामीले घोषणापत्रमा राखेका कामहरु करिब करिब 60% हामीले सम्पन्न गरेका छौं हामीले धुलौटेलाई बलौटे बनाउन सकिन्छ कालो पत्र बनाउने कोसिस गरिन्छ आवागमनको असुविधा भएको ठाउँमा पुलहरूको निर्माण गर्छौँ अनि पहिरोमा बसेका जोखिमसँगले बसेकाहरूलाई जोखिमबाट मुक्त गर्छौँ खाने पानीको समस्या भएको क्षेत्रहरूलाई समुचित खाने पानीको समुचित व्यवस्थापन गर्छौँ भनेर हामीले गरेका थियौँ त्यसको निम्ति चाहिँ माटे खाने पानीमा पहिलो सालै हामीले करिब करिब 51 लाख रुपियाँ विनियोजन गरेर त्यसको चाहिँ व्यवस्थापन गऱ्यौँ त्यस पछाडि अर्जुनधारा खुदनाबारी खाने पानीमा अगाडि बढेका छौँ बेलतार खाने पानीलाई व्यवस्थित भएको छ अनि त्यो रिफ्युजी क्याम्प बसेको कैदले वनको खाने पानी त्यो जुकेखाडी खाने पानीलाई पनि हामीले समुचित व्यवस्थापन गऱ्यौँ शनिश्चरे बजारको खाने पानीलाई हामीले अर्जुनधारा एकीकृत खाने पानी परियोजनामा संलग्न गर्न सफल भएका छौँ यो ठुलो प्रोजेक्ट हुन्छ यो करोडौँको लागतमा आउने कुरा भएकोले गर्दा यो खाने पानीको सवालमा हामीले यो ढङ्गले अगाडि बढाएका छौँ सडकको सवालमा पुलको सवालमा र कालोपत्रे बनाउने सवालमा वीरतामोड शनिश्चरे हुँदै बुद्ध शान्ति जोड्ने यो हिजोको एसआरएन रोड हो अब यो रोडलाई हामीले माग गरेका छौँ तर यसलाई चाहिँ पछाडि यो रोडहरूलाई चाहिँ राजमार्गहरूलाई चाहिँ राष्ट्रिय मार्गको रूपमा स्थापना गर्ने हुँदा त्यति बेला छुट्न गएछ यो छुटेकोलाई समावेश गराउनको निम्ति केन्द्रसँग हामीहरू चाहिँ पहलकदमी लबिङ सेटिङ गरिरहेको छौँ सङ्घको माननीयजीलाई ध्यानाकर्षण गरेर त्यो ठाउँमा चाहिँ जानको मद्दत गर्नुको निम्ति सहयोग गर्नको निम्ति हामीले आग्रह अनुरोध गरिरहेका छौँ र यो एउटा यसरी छुटेकोमा समावेश होस् या यो चाहिँ अब कसरी निर्माण गरेर जान सकिन्छ भन्ने बारेमा चाहिँ योजना बनाएर जानुपर्छ भन्ने पक्षमा हामी लागिरहेका छौँ अनि रेयात्रीले सञ्चालन गरेको शनिसरे बजारदेखि खुदनाबारी महानगरपालिकासम्म जोड्ने बाटो त्यो 7.78 किलोमिटरै भनौँ त्यो ठेक्कामा लागिसकेको छ यो लकडाउनको कारणले गर्दा त्यसमा काममा केही सुस्तता आएको छ अहिले फेरि काम सुरु भएको छ शनिसरे बजारमा चाहिँ निर्माण गरेर जाने सवालमा चाहिँ पञ्चकन्या ग्रुपको हाम्रो सौभाग्य हो कि शनिश्चरे अर्जुनधाराबाट पञ्चकन्या ग्रुप नेपालको स्थापित उद्यमीहरूको बास छ तर उहाँको एउटा घर चाहिँ बाटोमा परेकोले गर्दाखेरि 4-5 फिट जति परेकोले गर्दा उहाँको बरन्डा चाहिँ तोडिने सम्भावना भएको थियो त्यस पछाडि चाहिँ उहाँले अदालतमा मुद्दा हालेर त्यसलाई चाहिँ विचाराधीनमा बसिरहेको छ छलफल हुँदैछ यो चाहिँ अड्किएको छ गौरव पनि छ हिंसाबोध पनि छ यो ढङ्गबाट चाहिँ शनिश्चर बजारको कामले गति लिँदैछ अब अदालतमा मुद्दा चलिरहेको छ छुनु चलाउनु पनि भएन हैरानको हैरान भइन्छ अब नसुँदाखेरि पनि त्यो यस्तो कुरूप हुने भयो पछि चाहिँ अब उहाँहरूलाई नै बोलाएर बाटो ड्रेन बनाइसकेपछि बाटो बनाइसकेपछि देखाएर अनि त्यसलाई जोड्नको निम्ति लाग्ने खर्च, तोड्नको निम्ति लाग्ने मेहनत उहाँहरूलाई नै आफ्नो अनुरोध गर्नुपर्छ होला भने जस्तो लागेको छ। अब अदालतलाई चाहिँ सम्मान गर्नै पऱ्यो, नभएदेखि मानहानीमा अर्को झमेला सुरु हुन्छ। यो ढङ्गबाट चाहिँ पूर्वाधारहरूको सर्वमा लागिएको छ। कृषिलाई पनि हामीले व्यवस्थित बनाउन लागेका छौँ, हामीले चाहिँ घोषणा पत्रमा गरिएका कामहरू धेरै गरेका छौँ। यो हेलो मेयर पनि त्यही घोषणा पत्रमै आधारित कार्यक्रम हो, एउटा चाहिँ हामीले गर्न सकेनौँ।
हजुर,
हामीले भवन त बनायौँ तर हामीले प्रमुख प्रतिपक्षी दललाई त्यो भवन उपलब्ध गराउनु चाहिँ सकेनौँ। त्यो कम्पाउन्ड भित्रकै त्यो एउटा सानो घर छ नि,
हजुर,
त्यो घर हामीले उपलब्ध गराउनु नसकेको हो। किनभने स्थानीय तहमा पक्ष विपक्ष हुँदैन भन्ने कुरो चाहिँ पछाडि सञ्चालन विधिमा आएपछि हामीले त्यसलाई अन्य काममै प्रयोग गर्दैछौँ। सम्भवतः मालपोत छापाबाट स्थानीय तहमा चाहिँ जिल्लाबाट स्थानीय तहमा झर्ने कुरो सुनिएको छ, आयो भनेदेखि त्यो चाहिँ मालपोत कार्यालयको रूपमा या कुनै अर्को एउटा चाहिँ सेवादायक प्रदायक अड्डाको रूपमा त्यसलाई स्थापना गरेर लानुपर्छ होला भन्ने हामीले सोच बनाएका छौँ। लगभग हामीले 60% उकालो चाहिँ सूचाङ्कलाई हेर्ने हो भने त्यो ढङ्गले हामीले अगाडि बढाएको छौँ, चाहे पर्यटनको क्षेत्रमा होस्, चाहे पूर्वाधारको क्षेत्रमा होस्, चाहे कृषि पशु पक्षीको क्षेत्रमा होस्, हरेक क्षेत्रमा हामीले गरेका छौँ। तर हामीले यो चाहिँ काम के गर्यौँ भन्दाखेरि हामीले गरेको कुरो हामीसँग प्रष्ट छ, तर साथीहरूले बिर्सिदिने चलन पनि त्यत्तिकै राम्रो छ। जाँदै जाँदै 53 पुल भत्कियो, हामीले 54 बनायौँ, यसपालि समेत हामीले करिब करिब 104 पुल निर्माण गरिसक्छौँ 3 वर्षभित्रमा। हामीले 11 वार्डमा करिब करिब 200 किलोमिटर बाटोमा चाहिँ ग्राभल गऱ्यौँ, तर हिउँदाभरि ग्राभल गरौँ बर्खाको भेलले सबै बगाइदिन्छ, त्यसलाई चाहिँ कालो पत्र लगाउन हामी सक्दैनौँ। यो चाहिँ प्राविधिक समस्या छ। अनि बिरिङको पुल आवागमन गरिएको छ, करोडौँको बजेट प्रवाह गरिएको छ, तर त्यो पुल बनाउन सक्दैनौँ। त्यो एउटा पुललाई 10-12 करोड लाग्छ, सबै एक ठाउँमा खप्पा हाल्न त हामी सक्दैनौँ। अब यस्तो केही जटिल समस्याहरू चाहिँ छन्, तर हामीले चाहिँ सूत्रबद्ध गरेर काम गर्दाखेरि करिब करिब 60-65% हामीले गरेको स्थानीय घोषणा पत्रले तय गरेको कुरोलाई हामीले टुङ्ग्याएका छौँ। र अब बाँकी 2 वर्षमा करिब करिब हामीहरू 100 को 100 त पुग्न सक्दैनौँ होला, तर पनि 96-97% चाहिँ हामी पुर्याउने लक्ष्य चाहिँ नगरपालिकाले लिएको छ। र सोही अनुरूपै यसपटक एक मना एकताको साथ सबै निर्णयहरू, चाहे त्यो आर्थिक विनियोजन विधेयक पारित गर्दा होस्, चाहे त्यो नीति तथा कार्यक्रम नगरको पारित गर्दा होस्, चाहे त्यो अर्थ सम्बन्धी विधेयक, यो चाहिँ राजस्व सङ्कलन विधेयक हो, अर्थ सम्बन्धी विधेयक पारित गर्दा होस्, चाहे त्यो बजेट चाहिँ बजेटले विनियोजन गरेको विनियोजित बजेट लाई पारित गर्दा होस्, चाहे त्यो विशेष प्रस्तावहरू पारित गर्दा होस्, 5 शीर्षकमा सर्वसम्मतबाट एङ्की पेङ्की केही नभइकन चाहिँ हामीले सर्वसम्मतिले पारित गर्न सफल भयौँ। सफल भएको कुरा पनि म सम्पूर्ण नगरवासी दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध गर्न चाहन्छु। यहाँ चाहिँ राजनीतिक दलका साथीहरूले, नेता साथीहरूले, वडा अध्यक्षज्यूहरूले, वडा बोर्डका सदस्य विषयगतका संयोजक जीवहरूले र विभिन्न वडाका सभा सदस्य जीवहरूले चाहिँ नगरपालिकाले अगाडि सारेको कार्यक्रमहरूलाई चाहिँ त्यहाँ अल्पमत बहुमतबाट होइन, सबै निर्णयहरू चाहे बोर्डमा होस् चाहे सभामा होस् सर्वसम्मतिबाट पास गर्नको निम्ति सफल बनाइदिनु भएकोमा यसको श्रेय चाहिँ खास गरिकन जनप्रतिनिधि साथीहरू, जनप्रतिनिधि साथीहरूलाई परिचालन गर्ने उहाँको पछाडिको चाहिँ राजनीतिक दलका नेतृत्वहरू, विभिन्न सामाजिक सङ्घ संस्थाका चाहिँ जिम्मेवार साथीहरू र आम अर्जुन धारावासी चाहिँ सचेत नागरिकहरू उहाँहरूको महत्त्वपूर्ण योगदान र भूमिकाले सबै काम सर्वसम्मतिबाट सम्पन्न भएको कुरा र हामीले हाम्रो सूचाङ्कलाई 3 वर्षमा 58-60% मिट गरिसकेका छौँ र अब बाँकी रहेको 2 वर्षमा हामीसँग बाँकी रहेको 40-42% पनि सम्पन्न गर्ने लक्ष्यमा अर्जुन नारायण नगरपालिका मानसिक रूपबाट तयार रहेको यसमा लाग्ने सम्पूर्ण राष्ट्र सेवक नगर कर्मचारी साथीहरूले पनि रात दिन एक गरेर चाहे योजनाको काममा होस् चाहे यो विपद व्यवस्थापनको काममा होस् चाहे प्रशासनिक चाहिँ सेवा प्रदानको काममा होस् जुनसुकै काममा पनि एकदम तत्पर उहाँहरू 10 र 5 को मात्रै नभएर आवश्यकता अनुसार 8 देखि 8 सम्म पनि उहाँहरूले निरन्तर योगदान सहयोग गरेको छ र जसको कारणले गर्दाखेरि यो सूचाङ्कमा हामी सफलतापूर्वक पुग्न लागेको छौँ पुगेका छौँ भनेर गर्वसाथ आज मैले तपाईँको प्रश्नको जवाब दिन पाएको छु। यसको निम्ति म सिङ्गो अर्जुन धारा विधि र नीतिको परिवार जनप्रतिनिधि र राष्ट्र सेवकको परिवार अनि राजनीतिक दल अनि नगरपालिकाभित्र विद्यमान सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूप्रति चाहिँ हार्दिक आभार धन्यवाद पनि व्यक्त गर्न चाहन्छु सर।
मेयर साहब हामी
किन गुमाउनु
हजुर हामी कार्यक्रमको अन्त्य अन्त्यमा छौँ। यो कोरोना भाइरस COVID-19 चाहिँ समुदायमा संक्रमण फैलिन नदिने सन्दर्भमा भइरहेका पछिल्ला कामका बारेमा अलिकति जानकारी गराइदिनुहोस् न मेयर साहब।
धन्यवाद सर। हामीले त्यो शनिश्चरी माभिमा चाहिँ 100 बेडको क्वारेन्टाइन बनाउने भनेर हामी अगाडि बढ्यौँ। सुरुमा हामीले 50 बेडको बनायौँ, सुरुमा हामीले 12 बेडबाट सुरु गऱ्यौँ अनि 50 बेडको बनायौँ, पछाडि हामीले त्यसलाई 80 पुर्यायौँ, अहिले भर्खरै हामीले त्यसलाई 120 पुर्याएका छौँ। हामीसँग चाहिँ 93 जना साथीहरूको चाहिँ बसोबासो भयो भनेको सुनेपछि त्यसलाई 120 रूपान्तरण गऱ्यौँ। यो चाहिँ 100+ हुन थालिसकेपछि हामीले तत्काललाई अब 2 सामुदायिक विद्यालयको चाहिँ हामीले अवलोकन गऱ्यौँ। अब कुनै विद्यालयहरूमा निर्माणको कामहरू भइरहेको छ, कुनै विद्यालयमा हरूमा वाल कम्पाउन्ड छैन, त्यसो हुँदाखेरि निर्माणको काम पनि नभएको विद्यालयहरूलाई हामीले छनौट गर्नुपर्छ। त्यसरी छनौट गर्दाखेरि अब हामीले वार्ड नम्बर 5 को चाहिँ त्यो फुलबारीमा रहेको चाहिँ इन्जिनियरिङ नाभि एउटा त्यसलाई छनौट गर्नुपर्छ होला। अर्को भनेको जनता नाभि छनौट गर्नुपर्छ होला, खुद्नाबारी। त्यसो भयो भने जनता इन्जिनियरिङ माभिमा पनि करिब करिब 100-125 को क्षमता हुन्छ र खुद्नाबारीको जनता माभिमा पनि झन्डै 125-150 को क्षमता हुन्छ। अब बाहिरबाट दाजुभाइ दिदीबहिनीहरू निरन्तर आउँदै हुनुहुन्छ, त्यो आउने क्रमलाई व्यवस्थापन गर्नुको निम्ति हामीले त्यो ढङ्गले अगाडि बढ्नुपर्छ होला भन्ने हामीले सोच बनाएका छौँ। अहिले शनिश्चरको क्वारेन्टिनमा चाहिँ हामीले बनाएको छौँ, स्वापहरू परीक्षण गर्दै नेगेटिभ आउनेलाई घरमा पठाइदिएका छौँ, समुदायमा सिधै जान हामीले दिएका छैनौँ। यदि हाम्रो सूचना बिना समुदायमा पुग्नुभयो र समुदायलाई सूचना दियो भने जुन घरमा पुग्नुहुन्छ त्यो घरलाई नै हामी क्वारेन्टिन बनाइदिन्छौँ, त्यसलाई नै हामीले चाहिँ यो चाहिँ लक गरिदिन्छौँ। त्यो घरको दाजुभाइ दिदीबहिनी कोही पनि पाखा निस्केर चाहिँ 12-14 दिनसम्म उहाँहरू हिँड्न पाउनुहुन्न। उहाँहरूलाई आवश्यक परेको सामग्रीहरू चाहिँ बरु छिमेकबाट समन्वय गरेर नगरपालिकैबाट उहाँहरूलाई पुर्याइदिने व्यवस्था गर्छौँ। उहाँहरूलाई दिन बिराएर चाहिँ उहाँहरूको यो टेम्परेचर तापक्रम चाहिँ हामीले नाप्ने गर्छौँ र उहाँहरूको निश्चित समय भएपछि मात्रै उहाँहरूलाई चाहिँ त्यस पछाडि चाहिँ मुक्त गरिदिएर समुदायमा सङ्क्रमण हुनबाट हामीले चाहिँ यो ढङ्गले जोगाएको छौँ। र यो ढङ्गले जोगाउनको निम्ति हाम्रो स्वास्थ्य शाखाले निर्वाह गरेको भूमिका, हाम्रो सुरक्षाकर्मी साथीहरूले गरिदिनु भएको भूमिका, निर्वाह गरिदिनु भएको भूमिका, यो कारणले गर्दाखेरि हामी अर्जुनहारामा अहिलेसम्म समुदायमा सङ्क्रमण गराउनबाट जोगिएका छौँ र योभन्दा पनि मुख्य भूमिका चाहिँ हाम्रो टोल विकास समिति र टोल सुरक्षा समिति जुन हामीले चाहिँ निर्णय गरेका थियौँ उहाँहरूले कतैबाट आएको नयाँ नौलो भयो भनेदेखि तुरन्त नगरपालिकालाई स्वास्थ्य कर्मीलाई सुरक्षाकर्मीलाई चाहिँ उहाँहरूले सूचना गरिदिनुहुन्छ। यही कारणले गर्दाखेरि हामीले जोगाउन अहिलेसम्म समुदायमा सङ्क्रमण हुनबाट जोगाएका छौँ। हाम्रोमा त्यति धेरै सङ्क्रमण पनि भएको छैन, सङ्क्रमण भएका साथीहरू पनि आइसोलेसनबाट निको हुँदै फर्किँदै गरिराख्नु भएको छ। यो चाहिँ यो स्थिति चाहिँ जहाँसम्म नगरपालिकामा आउने साथीहरू चाहिँ पोजिटिभ होइन, सबै साथीहरू नेगेटिभ लिएर आउनु सफल होस् भन्ने शुभकामना पनि म यो तपाईँको लोकप्रिय माध्यम यो एफएम रेडियो मार्फत चाहिँ म चाहिँ शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
हुन्छ मेयर साहब, यो महत्त्वपूर्ण समयका लागि हार्दिक आभार व्यक्त गर्छु। यहाँले अर्जुनधारा क्षेत्रका आम नागरिकले उठाएका सवाल, उहाँहरूले जान्न चाहेका विषयहरूमा महत्त्वपूर्ण समय दिनुभएको छ मेयर साहब।
हवस्, धन्यवाद, नमस्कार।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राणा। अर्जुनधारा नगर क्षेत्रका विषयमा अहिले चालु आर्थिक वर्षको अहिलेसम्मको अवस्था, आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेटमा गरिएका व्यवस्था, हिजो चुनावका बेलामा गरिएका घोषणापत्रको कार्यान्वयन, अहिलेसम्मको त्यो कार्यान्वयनको अवस्था र आगामी दिनमा गर्ने कामहरूका बारेमा कुराकानी गर्दै हुनुहुन्थ्यो। यसै गरी अर्को महिनाको पनि अन्तिम सोमबार हेलो मेयर कार्यक्रम लिएर उपस्थित हुनेछौँ भने हरेक हप्ताको सोमबार बिहान 8 बजे यहाँहरूले अर्जुनधारा खबर सुन्न सक्नुहुनेछ। आजको अङ्कबाट म गणेश पोखरेल पनि बिदा चाहन्छु, नमस्कार। र जाँदा जाँदै यहाँहरूले अर्जुनधाराको गीत रेडियो भिजन मार्फत 2077 वैशाख गते प्रसारण भएको गीत सुन्न सक्नुहुनेछ।
प्रकृति को धनी हमी संस्कृति को धनी यही माटो में जन्मो हमी कति भाग्यमानी
प्रकृति को
कंसरायो
हम्रो अर्जुनधारा
अर्जुनधारा जले सोले संसारमा जिनाए टाङटिङ बिरिङ सुखानीले हरियाली ल्यायो
सानो टार काली कपित पवित्र छ ठाउँ